This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
हजुर नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। तपाईँको साथमा छु म लोक सफल
अनि म इन र आज हामी नयाँ जोस जाँगर नयाँ शैली र नयाँ भाकाहरू लिएर हामी तपाईँ समक्ष आइसकेका छौँ आजको आइतबार 5:30 बजेको यो समयमा।
ज्यादै नै यो तपाईँले यो जोस जाँगर तपाईँले सुरुवातमै सुनिसक्नु भएको छ होला आदरणीय श्रोता साथी। आजदेखि भने बिल्कुलै नयाँ हामी युवासँग मात्र केन्द्रित नभएर छुट्टै किसिमले हामी सम्पूर्ण भुटानीहरू माझमा चाहिँ एक किसिमको प्रोग्राम पस्किँदैछौँ जुन भुटानी मात्रै नभएर नेपाली भाषी नेपाली बुझ्ने नेपाली सुन्ने सम्पूर्ण साथीहरूको लागि चाहिँ एकदमै नयाँ कार्यक्रम आउँछ।
नयाँ कार्यक्रम हामीले गत हप्तासम्म चाहिँ विशेष गरी युवालाई फोकस गरेर हामीले किन कार्यक्रम चलाएका थियौँ भने हामीलाई मल्टिकल्चरल युथ एसएले चाहिँ हामीलाई स्पोन्सर गरेको थियो, हामीले सपोर्ट गरेको थियो। त्यसका आधारमा उसको गाइडलाइन्स अनुसार हामीले युवा सम्बन्धी कार्यक्रम चलाउनु परेको थियो। आज उपरान्त हामी यो कार्यक्रम तपाईँहरू श्रोताहरूले नै तपाईँहरू सहयोगी हातहरूले नै दिएको सहयोग मार्फतबाट हामी आज कार्यक्रम सञ्चालन गर्दैथ्यौँ। तपाईँहरूको यो सहयोगको लागि हामी सुरुमै तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
हजुर, यो धन्यवाद सँगसँगै तपाईँलाई लागिरहेको होला अब कस्तो कार्यक्रम प्रस्तुत हुनेछ त युवा संसारको यो नयाँ जोस जाँगर लिएको यो यी टिमले चाहिँ कस्तो खालको कार्यक्रम प्रस्तुत गर्नेछ भने तपाईँ पनि एकदमै सोचिराख्नु भएको होला, तपाईँले पनि एउटा सोच्नु भएको होला कार्यक्रमको फर्मेट। र फेरि पनि फर्मेट नभनिकन चाहिँ म तपाईँलाई के जानकारी दिएँ भने यदि तपाईँले पनि यस्तो कार्यक्रम सुनाइदिए हुन्थ्यो भने जस्तो लाग्छ भने हाम्रो फेसबुकमा तपाईँले पनि मेसेज लेख्न नभुल्नु है त।
हाम्रो फेसबुकमा लेख्न सक्नुहुन्छ, हाम्रो इमेल एड्रेस yuba.sansar@hotmail.com पनि हामीले लेखेर पठाउनुहुन्छ। तपाईँ कस्तो खालको खुराकहरू सुन्न चाहनुहुन्छ हामी हाम्रो कार्यक्रम मार्फतबाट तपाईँको सुझाव सल्लाह अनुसार हामी नयाँ खुराकहरू नयाँ विषयवस्तुहरू पस्किन तयार छौँ। अब यति भन्दै हामी अगाडि बढ्छौँ लोक। आजको कार्यक्रममा हामीले विशेष गरी के ल्याएको छौँ त?
आजको कार्यक्रममा विशेष गरेर हामीले जस्तै पहिले हामी युवा गतिविधि भनेर ल्याउँथ्यौँ नि, आज चाहिँ एउटा एक किसिमको गतिविधि ल्याएको छौँ। तर के चाहिँ भन्न सकिन्छ इन्द्र?
यसलाई भन्यो हामी भुटानी समाचार, भुटानी सम्बन्धी समाचार हामी भन्छौँ सुरुमा, होइन?
हजुर, यो चाहिँ विश्वमा पुनस्थापित भएका भुटानीहरू होइन मात्रै नभएर चाहिँ भुटानकामा रहेका भुटानीहरूको पनि हामी भनौँ न एक किसिमको उहाँहरूको न्युज
त्यसको बारेमा हामी समेट्नेछौँ। त्यसपछि हामीले अरू योभन्दा अगाडि के गर्दैथ्यौँ भने वेन आई वाज यङ भनेर हामीले हाम्रा अग्रजहरूको पुरानो युवा अवस्थाको कथाहरू सुन्दै गर्थ्यौँ। त्यसमा हामीले अलिकति बदलाव ल्याएर के भनेका छौँ?
छोटो मात्रै बदलाव छ हामीलाई होइन, तर चाहिँ मेरो कथा
हामी मेरो कथा तपाईँलाई सुनाउनेछौँ। मेरो कथा अन्तर्गत अब हाम्रा अग्रजहरूको हाम्रा ठुला बडाहरूको चाहिँ हामी कथा मात्रै युवा अवस्थाको कथा मात्रै सुन्ने छैनौँ, उहाँका दुखाई भोगाईका सम्पूर्ण जीवनभरिका कथा हामी सुन्नेछौँ।
त्यो त तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ, तपाईँको कथा पनि हुनसक्छ, अब तपाईँको साथीको कथा पनि हुनसक्छ हुनसक्छ, त्यसैले भन्छौँ हामी मेरो कथा
मेरो कथा। त्यसपछि हामी अब विशेष गरी जमाना अलिकति बदलेको छ, साइन्सको डिस्कभरीहरू के भइरहेछन् नयाँ जमानामा, साइन्स डिस्कभरीहरू नयाँ अध्ययनले देखा पत्ता लागेका नयाँ विषयवस्तुहरू के हो तपाईँलाई पछिल्लो जानकारी दिने हामी साइन्स डिस्कभरी अन्तर्गत पनि ल्याउने प्रयास गर्छौँ। र आइटी सबैले मन पराउने
त्यो त एकदमै महत्त्वपूर्ण विषय आइटी, जस्तै अहिले के टेक्नोलोजीहरू डेभलप भइरहेको छ त्यो सम्बन्धी पनि हामी जानकारी दिइरहनेछौँ, जसमा चाहिँ युवा जमातहरू पक्कै पनि यो क्षेत्रमा आकर्षित हुनेछन् भन्ने हामीलाई विश्वास लागेको छ। अनि त्यति मात्रै कहाँ हो र हाम्रो कार्यक्रमको फर्मेट एक घन्टाको समय धेरै कुरा पो सोचेका छौँ त हामी श्रोता। अर्को हामी के भन्छौँ इन्द्र, हामी त्यसपछि हामी यो कार्यक्रम फर्मेटमा के राख्न सक्छौँ?
सबै हामी अहिले भनिहाल्दैनौँ लोक, सबै अहिले भनिहाल्दैनौँ हामी। आज हामी नयाँ फर्मेटमा पहिलो कार्यक्रम पस्किँदैछौँ। हामी श्रोताहरूको भन्न रेस्पोन्स माग्दैछौँ, उहाँहरूको के चाहना छ त्यो पनि हामी समेट्नेछौँ। र अबको केही हप्ताभित्रमा हामी नयाँ फर्मेटको नयाँ शैली नयाँ के भन्ने कार्यक्रमका परिष्कारहरू पस्कने बिस्तारी तपाईँलाई प्रस्तुत गर्दै जानेछौँ।
एकदमै ती परिकारहरूमा तपाईँले पनि स्वाद लिनुहुन्छ भने हामी विश्वास छ, र यस्तो खालको परिकारमा चाहिँ अझ यो चाहिँ थपिँदै हुन्थ्यो जस्तो लाग्छ भने तपाईँको लागि पनि समय हामीले राखेका छौँ। कृपया कृपया फेरि पनि कृपया भनेर भन्छु, तपाईँ पठाउनु होला हाम्रो ठेगानामा yuva.sansar@hardmail.com अथवा फेसबुकमा पनि तपाईँ लाइक गरेर अथवा फेसबुकमा पनि जान सक्नुहुनेछ र त्यहाँबाट पनि मेसेज पठाउन सक्नुहुन्छ। र आजको कार्यक्रममा चाहिँ हामी के प्रस्तुत गर्दैछौँ भन्दाखेरि मेरो कथा अन्तर्गत हामी कथा पनि एउटा इन्टरभ्यू पनि हामी प्रस्तुत गर्नेछौँ, जुन कथा रहनेछ तपाईँ हाम्रै माझका एकजना व्यक्तित्वबाट हामी सुनाउनेछ। अहिले हामी नाम भनिराख्दैनौँ, तपाईँले ध्यान दिएर रेडियो सुन्नुपर्ने हुन्छ।
त्यसपछि हामी सिडनीमा भइरहेको युथ भुटनिस युथ फेस्टिभल तथा इन्टरेस्टेड सकर टुर्नामेन्टको अपडेट्सहरू आज भर्खर सिद्धिएको छ यो फेस्टिभल र सकर टुर्नामेन्ट, र त्यसको अपडेटको लागि हामीसँग सिडनीबाट लाइनमा आउनुहुनेछ एकजना
व्यक्तित्व,
उहाँले पछिल्लो जानकारी तपाईँहरूलाई दिनुहुनेछ। त्यसपछि हामी वर्ल्डमा चलिरहेको के छ अहिले,
अनि वर्ल्डमा चलेको यो त भन्ने पर्दै पर्दैन नि, यो मिस गर्नै हुँदैन, तर पनि होइन वर्ल्डमा चलिरहेको भनेको त फिफा वर्ल्ड कप 2014 ब्राजिलको बारे हामी अपडेट पनि हामी दिने नै छौँ। तपाईँले लिइसक्नु पनि भएको होला, र अझ तपाईँ कोही ले चाहिँ लिइसक्नु भएको छैन भने तपाईँको लागि पनि यो कुरा गर्न
सक्छ। इन्ट्रेस्टिङ पक्षहरू हामी तपाईँलाई लिएर आउनेछौँ। अब हामी कार्यक्रम केबाट सुरु गर्छौँ लोक?
अब कार्यक्रम हामीले चाहिँ निकै लामो बोले जस्तो लागिरहेको छ, एउटा गीत हामी प्रस्तुत गर्नेछौँ, तर गीतभन्दा अगाडि हाम्रो खुराक छ नि भुटानी
समाचार हामी सुरु गर्दैछौँ। केन्सासमा बस्दै आएकी 25 वर्षीय एक भुटानी युवतीको बुधबार राति कार दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुनेमा भुटानी शरणार्थी शिविर खुदनाबारीबाट थर्ड कन्ट्री रिसेटलमेन्ट अन्तर्गत 2010 अमेरिका पुगेकी उर्मिला शर्मा रहेको समाचार छ। शर्माले तीव्र गतिमा रहेको कार सड़क मरमत गरिरहेका मजदूरहरूलाई जोगाउन खोज्दा विपरीत लेनमा राखिरहेको ट्रकसँग ठोकिन पुगेको थियो। सड़कमै राखिएको एउटा ट्रकसित ठक्कर खाँदा उनको कार सड़कमै क्षतविक्षत भएको थियो। दुर्घटना पश्चात शर्माले हाँकेको कार क्षतविक्षत भएको थियो भने उनको घटनास्थलमा मृत्यु भएको ट्रक ड्राइभरले स्थानीय समाचार माध्यमहरूलाई जानकारी दिएका छन्। उनी नेपालमा हुँदा पाथिभरा एफएममा कार्यक्रम सञ्चालकको रूपमा केही समय काम गरेकी थिइन्। अविवाहिता शर्मा एक म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन्, तर सो म्युजिक भिडियो सार्वजनिक भएको छैन।
अमेरिकामा भुटानीहरू माझ बढ्दै गएको आत्महत्या कसरी रोक्ने विषयमा दुई दिने तालिम सकिएको छ। भुटनिस कम्युनिटी अर्गनाइजेसन अफ फिलाडेल्फिया, भुटनिस कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग र भुटनिस कम्युनिटी अफ ह्यारिसबर्गले पेन्सिल्भेनिया डिपार्टमेन्ट अफ हेल्थ एण्ड अफिस अफ रिफ्युजी रिसेटलमेन्टसँग मिलेर आयोजना गरेको सो भेलामा अमेरिकामा खोलिएका भुटानीहरूका संघ संस्था र सामाजिक कार्यकर्ताको सहभागिता रहेको थियो। ह्यारिसबर्ग पेन्सिल्भेनियामा सम्पन्न सो भेलामा खास गरी आत्महत्याका कारणहरू र त्यसको रोकथामका सम्भावित उपायबारे विज्ञहरूले जानकारी दिएका थिए।
गएको हप्ता संसारका विभिन्न मुलुकमा पुनस्थापित भुटानीहरूले नागरिकता लिएका खबरहरू सुन्न पाइए। अस्ट्रेलिया, युनाइटेड स्टेट्स अफ अमेरिका र क्यानाडामा सम्पन्न भएका धेरै सिटिजनसिप सेरेमनीमा पुनस्थापित भुटानीहरूले त्यहाँको नागरिकता ग्रहण गरेका हुन्। युनाइटेड स्टेट्स अफ अमेरिकामा जुलाई 4 दिन दर्जनौं ठाउँमा सिटिजनसिप सेरेमनीहरू सम्पन्न भएको समाचार प्राप्त छ। क्यानाडाको अन्टारियो राज्यको लन्डन शहरमा पनि पहिलो पटक भुटानीहरूले नागरिकता दिएको खबर भुटान न्यूज नेटवर्कले छापेको छ।
राजनीतिबाट जिग्मे थ्रेन्लेको बहिर्गमनसँगै सेलाएको ग्रस नेशनल ह्याप्पिनेसको चर्चा 2015 फेरि शुरू हुने भएको छ। प्राइम मिनिस्टर सेरिङ थोबेले अर्को साल भुटान सरकारले ग्रस नेशनल ह्याप्पिनेस बारे एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने जानकारी दिएका छन्। सो सम्मेलन खास गरी राजा जिग्मे सिङ्गे वाङछुकको 60औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गर्न लागि हो। ग्रस नेशनल ह्याप्पिनेसको सिद्धान्त उनले शुरू गरेको दावी गरिन्छ।
नेपाली भाषी भुटानीहरूको सहभागिता रहेको मिस भुटान युएसको ताज प्रकृति राईले जितेकी छिन्। टेक्सासको ह्युस्टनमा 3 दिनसम्म चलेको हिमालयन फेस्टिभलको मुख्य आकर्षण कार्यक्रमको रूपमा रहेको सो सुन्दरी प्रतियोगिता म्यासाचुसेट्स राज्यमा बस्दै आएकी राईले उपाधिसहित मिस पर्सनालिटीको उपाधि जितेकी थिइन्। आयोजकले दिएको जानकारी अनुसार हिमालयन फेस्टिभलसँगै आयोजना गरेको सो सुन्दरी प्रतियोगितामा सीता भुजेल फर्स्ट रनरअप र धनभाजन मगरले सेकेन्ड रनरअपको उपाधि जितिन्। प्रतियोगितामा नेपाली भाषी भुटानी युवतीहरूको सहभागिता थियो. पूर्व मिस नेपाल मल्विका सुब्बाले कोरियोग्राफी गरेकी थिइन्. प्रवासमा रहेका भुटानीहरूले गरेको यो पहिलो सुन्दरी प्रतियोगिता हो. श्रोताहरू, आजका लागि भुटानी समाचार, विश्वभरमा रहेका भुटानीहरूको समाचार यति नै. हामी अर्को साता पनि भुटानी समाचार लिएर आउनेछौँ. अब भने गीत संगीतको पालो भएको छ. लोक कुन गीत छ
आज? गीत संगीतको पालोमा हामी एउटा पानी, यो पानीको मौसम पनि छ होइन, पानी सम्बन्धी शब्द रहेको एउटा गीत बजाउन, जिन्दगानी बग्ने पानी. यो बोलको गीत
नेपाली चलचित्र सिसाबाट.
नाचौ गाउँ मिलेर, हाँसौ खेलौ मिलेर,
नाचौ गाउँ मिलेर, हाँसौ खेलौ मिलेर.
जिन्दगानी बग्ने पानी, एक फुटी प्राण उडेर जाने, गेलानो छ मारेर.
नाचौ गाउँ मिलेर, कामको सुन चाँदी हीरा मोती छैन केही कामको. जिन्दगानी बग्ने पानी, एकपुटी प्राण उडेर जाने, गेलानो छ मारेर. नाचो गाउँ मिलेर, हाँसो खेलौ.
हजुर, जिन्दगानी भनेको बग्ने पानी जस्तो. यो के भरोसा छ र जिन्दगीको. कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडलेड अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 एफएममा. तपाईँको साथमा छु मोलक सफल र इन्द्र. हजुर, अहिले भने अघि तपाईँलाई जानकारी दिए अनुसार हामी सिडनीमा भइरहेको सकर टुर्नामेन्टको बारेमा हामी जानकारी, प्रत्यक्ष जानकारी दिने क्रममा नै छौं. र हामीसँग लाइनमा आइसक्नु भएको छ युथ भुटनिस युथ फेस्टिभल तथा इन्टर स्टेट सकर टुर्नामेन्टका संयोजक सुमन छेत्रीजी. कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु सुमनजी. हेलो सुमनजी, नमस्ते.
हजुर नमस्कार,
कार्यक्रममा स्वागत गर्न चाहन्छौ.
यहाँलाई धेरै धेरै धन्यवाद.
हजुर सुमनजी, अब तपाईँलाई सिधै भनिहालौँ न, पछिल्लो अवस्थामा चाहिँ हामीले चर्चामा रहेको यो सक्कर टुर्नामेन्टको चाहिँ हामी पहिलो नतिजा सुनिहालौँ.
आज हाम्रो दुईटा गेम भएको थियो. ल, फर्स्ट गेममा हाम्रो थर्ड प्लेसको लागि दुईटा टिम, लन्चेसनको दुईटा टिम खेलेका थिए, जसमा एभीएसएनटी लन्चेसनले नतिजा हात पार्न सकेको थियो थर्ड पोजिसनमा. र फाइनल खेल अलबरी हुडुङ्गाको थ्री स्टार अलबरी टिम र एडिलेडको एडिलेड ड्रागन्स रेडबिच राम्रो प्रतिस्पर्धात्मक खेल भएको थियो, जसमा अलबरीले दुई एकको अग्रता लिएर चाहिँ आफ्नो हातमा जस च्याम्पियन्स ट्रफी चुम्न सफल भएको छ.
हजुर, अनि यो भन्न तपाईँहरूको फेस्टिभल जुन भुटनिस युथ फेस्टिभल भनेर जुन राख्नु भएको छ, सक्कर त एउटा एउटा पार्ट थियो भने अरू यो फेस्टिभलको अरू के पार्टहरू थियो त्यसको बारेमा जानकारी दिनुहोस् न।
हस्, यहाँलाई धन्यवाद। हाम्रो एभ्रिडे प्रत्येक दिन हाम्रो यो चार दिनकै भिन्न प्रत्येक दिन भिन्न भिन्दै अरू एक्स्ट्रा एक्टिभिटिजहरू आयोजन गरेको थियो। फर्स्ट डेमा हाम्रो यहाँ भुटनिस यो टिम्सहरूले प्यारेड गरेर विभिन्न यहाँ मल्टिकल्चरल एक्टिभिटिजहरू भएको थियो भने सेकेन्ड डेमा एथलेटिक इभेन्ट्स साथसाथै किड्सहरूको इभेन्ट्स थियो र त्यसमा सक्कर पनि थियो। त्यस सेकेन्ड डेमा हामीले लगभग चार पाँचवटा अरू भुटनिस कम्युनिटी बाहेक अरू कम्युनिटीको त्यसमा उपस्थिति थियो, उहाँहरूले आफ्नो आफ्नो प्रस्तुति देखाएर जानुभयो। थर्ड डेमा हामीले भलिबल टुर्नामेन्ट राखेका थियौँ, थर्ड डेमा भलिबल टुर्नामेन्ट र त्यस्तै अरू लेडिजहरूको कम्पिटिसन थियो, म्युजिकल चेयरहरू, टगअफ वारहरू र सक्करको सेमी फाइनलहरू खेलायौँ र आजको दिन फाइनल डे राखेका थियौँ। एवार्ड सेरेमनी र एक्जिबिसन म्याच, गर्ल्सको एक्जिबिसन म्याच, थर्ड प्लेसको म्याच र फाइनल म्याच थियो आज।
तपाईँहरूको व्यवस्थापनको अनुभवबारे भन्नुहोस् न, यति ठुलो कार्यक्रम आयोजन गर्नुभयो चार दिनको र विविध कार्यक्रमहरू तपाईँले त्यहाँभित्र समेट्नुभयो, व्यवस्थापनको हिसाबले यति ठुलो कार्यक्रम गर्न कस्ता कस्ता च्यालेन्जेसहरू आउँदो रहेछन् र त्यसलाई कसरी ट्याकल गर्नुभयो तपाईँले?
व्यवस्थापकीय हिसाबले यो हुनु चाहिँ चार दिनको इभेन्ट भएको हुनाले अलिक गाह्रै नै थियो, तर अब यहाँनिर हामीले पहिले नै विभिन्न कमिटीहरू गठन गऱ्यौँ र प्रत्येक कमिटीले आफ्नो आफ्नो एरियाहरू हेरिदिनु भयो र सबैभन्दा ठुलो सहयोग चाहिँ इन्टर स्टेटबाट आउनुभएका टिम म्यानेजर्स, टिम अफिसियल्स र यहाँ भुटनिस हाम्रो सिडनीको भुटनिस कम्युनिटीको प्रत्येक घरको प्रत्येक सदस्यले चाहिँ ठुलो यसमा भूमिका खेल्नु भएको छ। उहाँहरूले यो मेरो होइन यो हाम्रो इभेन्ट हो भनेर चाहिँ जुन रूपमा अगाडि उहाँहरूले सहयोग गर्नुभयो त्यसले नै चाहिँ हामी आज एकदम नितान्त शान्तिपूर्वक यस्तो रमाइलो पाराले चाहिँ यो इभेन्ट सम्पन्न गर्न सक्यौँ कि सबैको फिडब्याकहरू सुन्दाखेरि नै आज धेरै खुसी लागिरहेको छ।
तपाईँहरूको यति ठुलो कार्यक्रमको लागि आर्थिक व्यवस्थापन कसरी मिलाउन सक्नुभयो?
सबैभन्दा ठुलो च्यालेन्ज हाम्रो सिडनीमा यो प्लेयर्सहरूलाई कसरी एकोमोडेट गर्ने भन्ने थियो, त्यसमा सब प्रत्येक फ्यामिलीले प्लेयर्सहरूलाई होस्ट गरिदिनु भयो, लगभग कसै गरौँ दुईजना, तिनजना, एकजना, कसैले लगभग पाँच सातजना पनि गरिदिनु भयो। त्यो ठुलो मेजर च्यालेन्ज थियो। अरू फाइनेन्सियली हेर्ने हो भने हामीले कम्युनिटीको इन्भल्भमेन्ट मार्फत विभिन्न फन्ड रेजिङ एक्टिभिटिजहरू गऱ्यौँ, कम्युनिटीको लगभग 50% सहयोग रह्यो फाइनेन्स सेक्सनमा र अरू चाहिँ हामीले अर्गनाइजेसनहरूलाई अलिकति सपोर्ट माग्यौँ, उहाँहरूले सपोर्ट गरिदिनु भयो। जस्तै यो जहाँनिर हामीले सक्कर इभेन्ट गरायौँ, पेन्ड्रे सिटी काउन्सिल, हाम्रो यो सिएमआरसी पारामाट भन्ने छ, स्टार, एसएसआई, यस्ता अर्गनाइजेसनहरूले चाहिँ हामीलाई धेरै सहयोग पुर्याइदिएको छ।
हजुर, अब यहाँदेखि उता यस्तो भन्नु, अब सक्कर टुर्नामेन्ट त हरेक वर्ष हुने गरेछ भुटनिस कम्युनिटीमा, अर्को सालको सक्कर टुर्नामेन्ट कहाँ हुने र त्यसमा के सक्कर मात्रै हुने कि अरू विषयवस्तु पनि थपिने, केही त्यस विषयमा छलफल भयो कि भएन होला?
हाम्रो यो मुख्य उद्देश्य भनेको नि अब यो खासै चाहिँ युथहरूलाई कसरी युटिलाइज गर्ने, उहाँहरूलाई कसरी इम्पावर गर्ने, उहाँहरूलाई कसरी अरू अरू फिल्डमा मोटिभेट गर्ने थियो। फर्स्ट डेमा हामीले त्यसै अलिकति जिना मसिना भयो त्यस्ता कुरा गऱ्यौँ। सेकेन्ड डेमा हाम्रो एउटा डिनर नाइट भएको थियो, त्यसमा पनि हामीले डिनर नाइटमा चाहिँ प्रत्येक स्टेटका सबै टिम अफिसियल्स र प्लेयर्सहरूलाई एउटा डिनर इभेन्ट आयोजना गरेर त्यहाँ हाम्रो छलफल गऱ्यौँ र त्यहाँ विभिन्न स्टेटबाट आउने भाइहरूले आफ्नो आफ्नो एक्स्ट्रा स्किल देखाउनु भयो र आज गेम सकेपछि हामीले एउटा सानो फेरि टिम अफिसियल्सहरूकोसँग बैठक बस्यौँ र बैठकमा चाहिँ हाम्रो त्यही कुरा भयो कसरी अगाडि बढ्ने, एउटा नेसनल अर्गनाइजिङ कमिटी फर्म गऱ्यौँ र त्यो नेसनल अर्गनाइजिङ कमिटीले चाहिँ के एक्टिभिटिज हामीले इन्क्लुड गर्ने र के नगर्ने, कतिवटा टिम इन्क्लुड गर्न दिने एउटा स्टेटबाट भन्ने हो, त्यस्तो डिस्कस भइरहेको छ। अहिलेसम्म हाम्रो यहाँ डिस्कसन चलिरहेको छ। डिस्कसनमा चाहिँ के भइरहेको छ भने हाम्रो प्राथमिकता थियो न्यू साउथ वेल्सदेखि फाल्टु अर्को स्टेटमा जाओस्, मेल भिक्टोरियामा जानुपर्ने, भिक्टोरियाबाट उहाँहरू रिप्रेजेन्ट गरेर नआउनु भएको हुनाले ताजमन्यालाई हामीले अलिकति एम्फोसाइज गऱ्यौँ, तर अलबरीले पनि आफ्नो इन्ट्रेस्ट देखाएको हुनाले र अरूले गर्ने अलिकति इच्छा नदेखाएको हुनाले यसपालि अर्को सालको 2015 इभेन्ट चाहिँ अलगढीमा हुने लगभग हाम्रो यो निचोडमा पुगिसकेका छौँ। उहाँहरूको फेरि आफ्नो उहाँ कम्युनिटीसँग डिस्कस गरेर उहाँहरूले फिडब्याक दिने कुरा गर्नुभएको छ।
सुगन्जी, यसमा जस्तै मेलबोर्नबाट चाहिँ सहभागी हुनु भएन, भिक्टोरियाबाट भनौँ न, यसमा केही तपाईँले के जानकारी दिन सक्नुहुन्छ श्रोता साथीहरूलाई, किन सहभागीको कमी आगामी वर्षमा अझै अर्को स्टेटबाट कमी हुने सम्भावना देख्नुहुन्छ या देख्नुहुन्न?
यहाँ उपस्थित युवाहरूको चाहना र यो उहाँहरूको फिडब्याकले गर्दाखेरि चाहिँ यस्तो अलिकति एक्टिभिटिज पनि बढ्ने र पार्टिसिपेसन पनि बढ्ने हामीले पाइएको छौँ। मेलबर्नको उहाँहरूले आफ्नै इन्टर्नल इस्युजहरूको कारणले हामी तपाईँहरूसँग यसपालि पार्टिसिपेट हुन सक्यौँ, हाम्रो दुईवटा कम्युनिटी भएको हुनाले हाम्रो आफ्नो इन्टर्नल इस्युज छ, त्यस कारणले पार्टिसिपेट हुन सकेन भनेर उहाँहरूले यति मात्रै हामीलाई मौखिक जानकारी दिनुभयो। हामीले बारम्बार उहाँहरूलाई लिखित जानकारी दिनुहोस् भनेर भन्दा पनि हामीले पाइरहेका छैनौँ। अहिलेसम्म हाम्रो प्राप्त जानकारी त्यही नै हो, मेलबर्न पार्टिसिपेट हुन सकेन।
हजुर,
हाम्रो
गत साल पनि तपाईँ बोल्दिनुहुन्छ, गत साल पनि नेसनल अर्गनाइजेसन चाहिँ आवश्यकता छ भन्ने सवालमा चाहिँ एडिलेडमा भएको बेला पनि त्यो छलफल सुरु भएको थियो नि, त्यसैको निरन्तरता हो कि छुट्टै किसिमको कस्तो खालको छलफल हो यो चाहिँ, यो सम्बन्धी जानकारी दिनुहोस् न।
यो त्यसैको निरन्तरता हो, त्यतिखेर पनि हाम्रा एडिलेडबाट इन्द्र अधिकारीजीले र एडिलेड बासा मेम्बर्सहरूले इनिसिएट गर्न खोज्नु भएको थियो, र अरू स्टेटबाट राम्रो रेस्पोन्स नआएको हुनाले त्यो हामीले त्यस्तो कन्टिन्युटी दिन सकेन, र यसपालि पनि हामीले त्यही नै यो अहिले हामीले डिस्कसनमा त्यही भन्यौँ, यो अहिले नै फर्म गऱ्यौँ र पछि गएर यो नेसनल अर्गनाइजिङ कमिटीले चाहिँ होस्ट कमिटीलाई हेल्प गर्ने हो, के केमा हेल्प गर्ने, टिम एन्ट्रिफी कति राख्ने, के एक्टिभिटिजहरू राख्ने, कसलाई इन्क्लुड गर्ने, कसलाई नइन्क्लुड गर्ने, डिसिप्लिनरी एक्सनमा कसको त्यहाँ कस्तो खालको भूमिका हुन्छ भन्ने हो, त्यस्तो चाहिँ अलिकति क्लियरली हामी क्लियर मेसेज बनाएर अथवा क्लियर क्राइटेरिया बनाएर अगाडि बढौँ भन्ने कुरा भएको छ। तर अहिलेको अवस्थामा एक्ज्याक्टली नेसनल अर्गनाइजिङ कमिटी गठन चाहिँ भएको छैन, र प्रत्येक स्टेटबाट एक एकजनालाई रिप्रेजेन्ट गरेर एउटा कमिटी गठन गरेर कसले र कुन अवस्थामा के गर्ने भन्ने कुरा चाहिँ पछि छलफल गर्ने।
हजुर, अन्त्यमा एउटा एक मिनटमा तपाईँ भनिदिइहाल्नुहोस्, अब अर्को साल अर्गनाइज गर्ने कमिटीले कुन कुन क्षेत्रमा बढी ध्यान दिनु पर्ला तपाईँको सुझाव?
अहिले हाम्रो सरसल्लाह अनुसार एकोमोडेसन हो हाम्रो सबैभन्दा मेजर च्यालेन्ज, एकोमोडेसन र हाम्रो यो युवाहरूलाई कसरी चाहिँ परिचालन गर्ने, त्यो चाहिँ यो युवा फोकस युथ फोकस एक्टिभिटी भएको हुनाले युथलाई नै चाहिँ हामीले म्याक्सिमम् इन्भल्भ गर्न जान्नुपर्छ जस्तो लाग्यो, र अहिलेको हाम्रो यो डिफ्रेन्ट अरू इस्युज छ, त्यो इस्युजहरूलाई पनि उहाँहरूले अलिकति पहिले नै स्टडी गरेर चाहिँ अगाडि बढ्नुपर्छ होला जस्तो लाग्यो।
हस्त सुमनजी, यहाँको समयको लागि धेरै धेरै धन्यवाद।
अझ धन्यवाद सँगसँगै सुमनजीले कसैलाई धन्यवाद दिनुपर्ने केही जान जाँदै?
हजुर, यहाँ आइदिनु भएका सम्पूर्ण टिम अफिसियल्स, टिम म्यानेजर्स, टिम क्याप्टेन्स, हाम्रो यहाँ नेसनल अर्गनाइजिङ कमिटीमा रहेर बस्नुभएका टिम म्यानेजर्स र सिडनी अर्गनाइजिङ कमिटी, सिडनीका सम्पूर्ण बासिन्दा जसको अमूल्य सहयोगले यो कार्यक्रम सफल हुन सक्यो, त्यसको लागि म सम्पूर्ण भुटानी युवा भुटानी समाजहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।
हस् त, यहाँलाई पनि समयको लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
हस् धन्यवाद हजुर।
उहाँ हुनुहुन्थ्यो हामीसँग अहिले प्रत्यक्ष लाइनमा, सिटीमा सम्पन्न भर्खरै सम्पन्न भएको भुटनिस युथ फेस्टिभल तथा इन्टरेस्टेड सकर टुर्नामेन्ट सम्बन्धी अर्गनाइजिङ कमिटीको चेयरपर्सन सुमन छेत्रीसँग हामीले कुरा गर्दैथ्यौँ पछिल्लो अपडेटबारे। अब हामीले इन्टरभ्यू पछि यो गफ पछि फेरि साङ्गीतिक खुराक पस्किने बेला भएको छ। लोक, कुन साङ्गीतिक खुराक छ?
साङ्गीतिक खुराकमा त म आज जाडोले गर्दा पनि हो कि क्या हो, चिसो चिसोतिरै जाउँ लागिरहेछ, लेखतिर जाउँ जस्तो पो लागिरहेछ इन्द्र मलाई यतिखेर कि लेख कि हे माया, कता कता लेखतिर मायालुको यादले सताउँछ कि श्रोतालाई पनि यो गीत सुनेपछि। लेखकी ये माया भन्ने कन्दारा ब्यान्डबाट छ, पक्कै पनि यो गीत हुन सक्छ।
कन्दारा ब्यान्डबाट
हजुर
Baby।
श्रोताहरू, कन्दरा ब्यान्डको यो लेखका कि माया निकै पुरानो तर निकै मिठो सदाबहार गीत तपाईँलाई सुनायौँ हामीले। अब भने तपाईँलाई सुनाउने बेला भएको छ। हामीले सुरुमा भनेको थियौँ, हामीले मेरो कथा अन्तर्गत एकजना विशेष व्यक्तित्वलाई हामीले आज कथाको रूपमा प्रस्तुत गर्दैछौँ। उहाँ हुनुहुन्छ देवनारायण ढकाल। उहाँको खास गरी आज हामीले उहाँको जेल जीवन सम्बन्धी, उहाँले जेलमा हुँदाखेरि 1990 ताका भुटानमा प्रजातान्त्रिक आन्दोलन हुँदाखेरि जसरी भुटानले चाहिँ धेरै मानिसहरू दक्षिण भुटानका धेरै हाम्रा भन्न आफन्तहरूलाई जेलमा कोच्यो, यातना दियो, त्यो जेल कहानी हामी सुनाउने प्रयास गर्दैछौँ देवनारायण ढकालको। उहाँ दागाना भुटानबाट आउनुभएको र क्याम्पमा रहँदा बेलाइन टूमा बस्नुभएको छ र केही समय अघि मात्रै हामी सल्सबरी, साउथ अस्ट्रेलियाको सल्सबरीमा स्थानान्तरण हुनुभएको छ र योभन्दा अरू धेरै उहाँका कथा, उहाँका व्यथा र उहाँका धेरै भन्न विषयवस्तुहरू, उहाँका जीवनका अन्तरङ्ग कथाहरू सहकर्मी मित्र लोकसफलको साथमा।
हजुरको शुभ नाम भनिदिनुहोस् न।
मेरो शुभ नाम चाहिँ, अब उहाँ भुटानमा चाहिँ देवनारायण ढकाल भन्थे, यहाँ चाहिँ देव ढकाल मात्रै भन्छ।
कति उमेर हुनुभयो अहिले? दाह्री त यसो फुलेको देखिन्छ।
दाह्री त मेरो पहिल्यै फुलेका, म दुःखले फुल हो नि त मेरो चाहिँ, पहिला अब टचर पर्यो, झेल पर्यो, त्यही भएर दुःखले पहिले नै फुलेका। दाह्री फुलेको त अहिले लगभग भन्नु भने 5 वर्षै हुन आँट्यो।
5 वर्ष हुन लाग्यो नि?
53 वर्षमा हिँड्दैछु।
हजुर, 53 वर्षमा अहिले हिँड्दै हुनुहुन्छ। होइन, यो एकदमै राम्रो चटक्क परेको घर, ज्यादै मजाको ठुलो घर होइन, यो कहिलेदेखि चाहिँ यो अस्ट्रेलियामा यो नयाँ घरमा बस्न थाल्नुभयो यसरी आफू किनेर?
मे 23 तारिकबाट चाहिँ हामी यो घरमा सर्यौँ। घर चाहिँ अब अस्ट्रेलियामा आएर धेरै खोजियो, तर अब खोज्दै लाँदा जो यहाँ जुरेछ भनौँ न, अहिले घर राम्रै जुरेको छ, हामी राम्रै घरमा बसेका छौँ।
हजुर, के छोराछोरीहरू जागिरमा हुनुहुन्छ कि अनि यो घर किन्ने अवसर कसरी मिल्यो?
होइन, ठुलो चाहिँ छोरो जागिरमा हुन्छ अनि उसले लोन निकालेर किनेको घर चाहिँ।
यो धेरै ठुलो अवसर पनि र ज्यादै राम्रो घर पनि यहाँले फेला पार्नुभयो भनौँ न, यो एउटा भाग्यमारी पनि ठान्नुपर्छ। यसरी घरमा बसेला, यो मजाले घर किनेर आनन्दको अस्ट्रेलियाको घरमा बसेला भन्ने, त्यो दिन भुटान छोडेर हिँड्दाखेरि, भुटानबाट कुम्लो बोकेर हिँडेको दिन सम्झौँ न, भागेको दिन सम्झौँ, त्यो दिन सम्झिँदाखेरि कसरी सम्झिनुहुन्छ तपाईँ?
त्यो दिन त म यसरी बाँच्छु, अब मलाई भन्दा भन्नै अब म सक्दिनँ पनि, होइन, यसरी बाँच्छु होला, यसरी बसिन्छ होला भन्ने त थिएन। त्यतिखेर त अब हामीहरू त म त जोडी लौरा टेकेर आएको मान्छे, जोडी लौरा टेकेर हिँड्थेँ म, त्यही पनि घिसिँदै घिसिँदै, अनि केटाकेटी अब कराउँदै गर्दै आए, अनि अब माईमा आएर बस्यो, त्यतिखेर पनि बाँच्छु भन्ने चाहिँ थिएन। त्यहाँबाट त्यतिकै बेलडाङ्गी आइयो, अनि बेलडाङ्गी आएपछि चाहिँ एउटा संस्था निक्लेर दबाई पानी गर्न लाने भयो, अनि त्यतिकै दबाई पानी गर्न काठमाडौँतिर गइयो, काठमाडौँतिर लग संस्थाले, अनि लगेर दबाई पानी गर्दा चाहिँ मेरो शरीरबाट चाहिँ पिप्रो रगत मात्रै 6 किलो तानेर फ्याँकेको, पिप रगत मात्रै एउटा मिसिनमा लाएर
पिप रगत मात्रै 6 किलो
तानेर फ्याँकेको, अनि त्यो तानेर फ्याँकेपछि म एकचोटि बाउ लाएछु, अनि बाउ लाएपछि अनि अर्को ब्लड लाएर चाहिँ उसले अनि मलाई बाउ राखेछ, अनि तिनकैचोटि एकचोटि पहिले पहिले त मैले थाहै पाइनँ, पछि पछि चाहिँ त्यो मिसिन चाहिँ त्यो एउटा आफ्नो एउटा सानो इक्जाम्पल मात्रै छोटो खालको कुरा, एउटा साँपले जस्तै ठुलो भ्यागुतो खान्छ अनि स्वट्ट निल्छ र पछाडि झार्छ नि, हो त्यस्तो खालको मिसिनमा स्वट्ट लुगा जम्मै खोलेर मिसिनमा हाल्ने, अनि मिसिनले फ्लाट्टै पछाडि मान्छे झार्दिने, अनि झारेर त्यो कपडा लाउँदा नलाउँदा त्यो ब्लटहरू चाहिँ सर्र आएर चाहिँ एउटा प्लास्टिकको बदलमा पस्ने, अनि त्यो प्लास्टिकको बदलको माथि चट्ट काटेर पछाडि ओजन गर्ने हुँदो रहेछ, त्यहाँ ओजनमा ठ्याक्क ओजन गर्दा चाहिँ अब एकैताल धेरै चाहिँ नआउने होइन, पहिले फर्स्टमा 2 किलो आएको थियो अरे पछाडि भनेको उनीहरूले, अनि गर्दै गर्दै मलाई 3 चोटि 4 चोटिमा चाहिँ जम्मा मेरो 6 किलो चाहिँ पिप तानेर फ्याँकेको।
तपाईँ अहिले पनि यो लौरो टेकेर हिँड्ने अवस्थामै हुनुहुन्छ, तपाईँले भुटान छोडेर हिँड्दाखेरिको अवस्था, नेपालमा आएर यस्तो अवस्था भोग्नु पर्यो, जबकि तपाईँ पिपहरू निकाल्ने होइन ट्रिटमेन्टको लागि काठमाडौँसम्म लगेर गरियो, भुटानमा चाहिँ तपाईँलाई कस्तो खालको यातना भयो त्यो सम्बन्धी पनि जानकारी दिनुहोस् न।
भुटानमा त मलाई कस्तो भनेर म भन्नै पनि अब साँच्चै भन्नु सक्दिनँ, होस् पनि मैले पाइनँ, पहिले पहिले चाहिँ समग्रमा कुट्थ्यो त्यतिखेर, अब
त्योभन्दा अलिकति म अगाडि तपाईँलाई सोधेँ त्यहाँ कसरी तपाईँलाई पक्रेर लग्यो?
मलाई पक्रिन चाहिँ अब म चाहिँ यता कालीखोलापट्टि आएर बसेर थिएँ, म दागानाको हुँ मान्छे चाहिँ होइन, म दागाना इमिरेको हुँ म मान्छे, इमिरे ब्लकको, मेरो घर नम्बर 36 हो,
उहीँ जन्मिनु भएको
हो, उहीँ जन्मेको म, जन्मेकै ठाउँ मेरो इमिरे हो, अनि ठाउँ नम्बर 274 हो, अनि त्यसमा बस्दै गरेको थिएँ, अनि त्यहाँदेखि म तल आलेकटरतिर झरेर बसेर थिएँ छुटिएर, अनि त्यहाँबाट बुबा बिरामी छन् साह्रै भनेर चिठी आयो, त्यो चिठी चाहिँ चम्चाले पठाएको रहेछ, त्यो बुझ बुझिएन, अनि डुङ्पा अफिसमा गएर तल कालीखोलामा डुङ्पा अफिसमा गएर एउटा चिठी बनाएर गइरहेथेँ, अनि गएपछि अनि म वहाँ पुग्ने साथ त्यो त चम्चाको कुराहरू छ, म आयो है भन्ने जाने भए त चम्चा तगडा भइगएको छन्, अनि म घरमा पुगेँ, बुबाहरूको घरमा पुगिसक्दाखेरि एकजना मान्छे मेरै मामा है, अरू पनि होइन मेरै मामा आउनुभयो, अनि आएपछि ए भानिज आउनुभएछ, भानिज आउनुभएछ, राम्रो गर्नुभयो, कसरी आउनुभयो भन्नु, अनि अनि बुबा बिरामी हुनुहुन्छ अरे, अनि त्यही भनेर आएको, होइन बुबा त, बुबा त उसकै भिनाजु भिनाजु त बिरामी हुनुहुन्न, तपाईँलाई कसरी यसरी आउनुभयो भनेर त्यति भनेर फुत्त बाहिर निक्लेका 2 घन्टामा पुलिस आइपुग्यो, अनि पुलिस आयो, अनि पुलिस आउँदा चाहिँ त्यति भइसकेर मामा हिँड्नुभयो, अनि म पनि अब घरमा दाजुले भन्नुभयो भाइ तँलाई पक्रिन्छ होला, यहाँ एकदम चम्चा लागेका छन्, त चाहिँ कि तुरुन्तै जा कि के गर भनेर दाजुले भने, त्यसो भन्दा होइन बुबालाई हेर्न आएको, बुबा त कता बाहिरतिर जानुभएको रहेछ, अनि एकछिन बसेँ, त्यहाँबाट गोठतिर पो जानु पऱ्यो भनेर गोठतिर लागेँ, म गोठतिर पुग्दा नपुग्दा पुलिस घरमा आइगएको छ, अनि आर्मी आएछन्, अनि आर्मी आएछन् र अनि खोइ यहाँबाट अहिले बाहिरबाट आएको मान्छे भनेर भनेछ, अनि बाटोमा त मैले कसैलाई भेटेको थिएन, अनि सम्झिनु पऱ्यो नि त, सम्झिँदा मैले मामालाई मात्रै भेटेको घरमा भनेर सम्झेँ, अनि नभन्दै उहाँको ठाउँमा पुगेर भाइले खाना बनाएको छ, खाना साना खाएर म अनि दाजु त्यतिखेर पुगिहाल्नु भयो, लु घरमा पुलिस आएर चाहिँ बाबालाई साह्रो पारो, तँ कहाँ छस् भनेर चाहिँ पुलिसले एकदम साह्रो आर्मीले साह्रो पारेर, अनि म चाहिँ यता आएको, तँ चाहिँ एकदम आर्मी क्याम्पमा जानुपर्ने भयो भनेर दाजुले भन्नुभयो, अनि हामी दाजुभाइ नि गयौँ है, अनि जाँदैथ्यौँ, अब उता त सबै कनेक्सिङ त मिलाएको रहेछ उनीहरूले, त्यो त मलाई थाहा भएन, अनि झबक्क त्यो चबलेटी भन्ने ठाउँमा थियो यता निस्किनु पर्ने बानिया चोकको मासतिर, त्यहाँ हामी ठुक्क दाजुभाइ निस्क्यौँ, आर्मी त्यहाँ ठुक्क भेला भएर बसिरहेका रहेछन्, अनि अब उनीहरूले आँखा चाले बात मारे, अनि यही हो मान्छे भन्दा यही हो भने यो छन् दाजुले, यसो मैले अनुहार हेर्दा, अनि त्यहाँदेखि थापाको अनि बान्न खोजो, अनि बान्न खोज्दा चाहिँ मलाई बान्नु पर्दैन, म पास पनि बनाएर आएको मान्छे छु भनेर भने, अनि त्यसो भन्दा खोइ तेरो पास हेरौँ भन्नु आर्मीले, अनि पास देखाएँ, पास देखाएपछि एउटाले चाहिँ बान्न खोजो, अरू 3 जनालाई चाहिँ पर्दैन बान्नु जाउँ भनेर भनेर, अनि त्यतिकै गयौँ, 7 पर्व है
हजुर,
अनि जाँदै 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 थियौँ अनि तल गोसी स्कुलदेखि अलिक माथितिर डाँडा खन्दालका घरनेरि पुगेपछि मलाई ठेस लाग्यो. ठेस लागेर खुट्टो यसो ठोक्यो नि त. खुट्टो ठोकिसकेपछि अब यो भाग्न आँटेछ भनेर अनि त्यहाँ पुगेपछि चुरमेर पछाडि हात फर्काएर बाँधो अनि र पनि गयो गयो अनि गएर अनि गोसी स्कुलमा राख्यो. अनि गोसी स्कुलमा पुग्नुभन्दा अलिकति माथितिर त्यो हाम्रो चम्चा माओली दाजु बसेको रहेछ लोकनाथ बजगाई. अनि उसले चाहिँ अँ अब आइस अब खाइस मिठो मिठो खिर र भात भन उसले. ठिकै छ दाजु अब आएँ कसको बाघ हो भनेर भने अनि त्यतिकै गएर बसेपछि अनि बेलुका त्यतिकै राख्यो खोर्सानीको ढिँडी र भात दियो अनि खाएँ त्यस्तै उस्तै अलिअलि यता खाएरै गएको थिएँ अब यसो खाइ हेरेँ अनि त्यतिकै भयो एक्लै राख्यो. अनि भोलिपल्ट भएपछि चाहिँ अनि त्यहाँको चाँचु भन्ने रहेछ त्यहाँको डासु चाहिँ अनि त्यो चाँचु आएर चाहिँ अनि त कहाँ गएको थिइस् के हो तेरो भनेर त्यसले सोधौ धेर सोधेन. अनि म चाहिँ यस्तो यस्तो थिएँ म यहाँ बस्दै थिएँ मेरो ठाउँ ठेगानाहरू उसलाई म यति यति हट नम्बरमा यस्तो घरमा बस्थेँ म यसरी छुटेर यहाँ बसेको थिएँ अनि त्यहाँदेखि म अलिकति मलाई खानेकुराको आवश्यक परेर म नानीहरूलाई अलिक दुःख भएर स्कुलको छेउमा गएको पढाउन भनेर भने अँ त ठिक काम गर्दैछस्
यो मान. तपाईँलाई एकैछिन है तपाईँलाई मैले रोकेँ कि त्यो चम्चा लाग्नुको पछाडि चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ भनेर हो कि किन चम्चा लाग्नु अथवा
केही गर्दैन थिएँ म त अब घरमा यसो सितीखेती गरेर बसेको मान्छे लेखापढी पनि नभएको म अहिले पनि म पढ्न ओर्न जान्दिनँ होइन अनि आएर के भएको कस्तो भनेर सोधेँ अनि त्यही मेरो त्यो कागजमा आएको दिएँ अनि त्यही हेरो हो अनि त्यस पछाडि अनि त्यो गयो दुई डन्ठा कुटो घोप्टो पर्न लायो टाउको तल गर कन्डो माथि पार भनौँ त्यो कुट्नेले चाहिँ कन्डो माथि गर टाउको तल गर दिमागमा असर पर्छ भनौँ अनि मैले त्यसै गरेँ यसो कुटो परेँ अलिक कुटो अनि त्यो न तँ त्यसले कुट्दै नकुट्दा सक्दा नसक्दा तँ मेरो माओली दाजु भन्ने लोकनाथ भन्ने चम्चा तँ एउटा अलिक ठुलो लट्ठी लिएर बेतको लट्ठी लिएर दैलामा बसेको रहेछ तँ ठ्याक्क आयो त्यसलाई देखेँ देवनारायणजी अब खाइयो मिठो खाजा खाजा खानुहुन्छ होइन भनौँ त्यसै गरेर मैले केही जवाब दिइनँ त्यसलाई अनि त्यसले त्यो लट्ठी खोजेर त्यसले मलाई त त्यो दस डन्टीसम्म चाहिँ मैले पनि थाहा पाइरहेको छु होइन मैले लुगा लगाइरहेको त दस डन्टीसम्म चाहिँ त्यसले कुटो अनि त्यहाँदेखि त्यो आर्मीले भनौँ आर्मी पनि तिरेछ बेसी कुट्नु हुँदैन मान्छेलाई दिमागमा असर पर्छ भनौँ त्यसले अनि यसलाई त यतिले त हुँदैन धेरै कुट्नुपर्छ भनेर त्यहाँदेखि चार डन्ठा कति थपेर अनि त्यो निस्केर गयो र पनि म मर्नमा मरिनँ भनौँ न.
अनि त्यसपछि तपाईँलाई त्यसरी कुटाइ खायो होइन कुटाइ खानुभयो तपाईँलाई खुट्टा टाउको तल राखेर भनौँ न माथि खुट्टामाथि बनाएर चाहिँ खुट्टामाथि बाँधेको थियो कि के
खुट्टा बाँधेको थियो माथि यस्तो डोरीले बाँधेर यस्तो उँभो एउटा यस्तो हुँदो रहेछ त्यस्तोमा राखेको थियो अनि टाउको चाहिँ उँधो पारेको थियो
उँधो पारेर कुटेको. त्यसरी तपाईँलाई अरू कुटाइहरूमा चाहिँ अरू कति ठाउँमा खानुभयो
त्यो कुटाइ मैले त्यहाँ पहिलोचोटिको कुटाइ हो त्यो पहिलोचोटि त मेरो जिउ पनि डराइ रहेछ त्यस्तो अब धेरै दुखेन अब साथीभाइ देखेँ भोलिपल्ट भएपछि साथीभाइको ग्रुपमा मिसायो त्यस्तो भएन त्यहाँदेखि मलाई डम्फू लगो डम्फूमा धेरै कुटो डम्फूमा कुटेपछि मेरो ढाड पनि फ्र्याक्चर भयो.
कुटाइ कसरी कुट्थ्यो
डम्फूमा चाहिँ कसरी कुट्थ्यो भने झिङ्गना यत्र यत्र लट्ठी ल्यायो अनि त्यो छिमी भन्ने रहेछ त्यहाँ चाहिँ अर्कै मान्छे अनि त्यसले अब राख्नु चाहिँ ग्रुपमा राखेर त कुट्ने बेला चाहिँ छुट्टा छुट्टै कुट्थ्यो नाम बोलाउँदै कुट्दै गर्थ्यो
कसरी बाँधेर के गरेर
हात बाँधेकै हुन्थ्यो खुट्टा बाँधेकै हुन्थ्यो घोप्टो पारेर कुट्थ्यो लट्ठीले कुट्थ्यो यत्र यत्रो झिङ्गानाको लट्ठीले घोचैसँगका ल्याएर कुट्थ्यो कुर्ता कुर्दै त्यो बोक्रा उकेर जान्थ्यो त्यत्रो लट्ठीले कुट्थ्यो अनि त्यो कुर्दाखेरि म यस्तो लडेछु अनि लड्दाखेरि त्यो छिमी भन्ने डासुले चाहिँ बुटले हिर्काएर भाँचेको यो दाँत चाहिँ
यो दाँत अहिले म देखिरहेको छु यो दाँत लाउनु भएको छ नि ए यो
चित्तले बुटले हिर्काएर भाँचेको
बुटले
हिर्काएर भाँचिथ्यो माचो दाँत भाँच्यो म लडेँ अनि त्यति त्यही बातमा उठ्दाखेरि अनि त्यो दबास उनीहरूको त्यो अर्को आर्मी हुन्थ्यो छेउमा अनि त्यसले चाहिँ अनि उठायो एउटाले अनि एउटाले उठायो मेरो जिउ त थामिएर लडो लड्दाखेरि अर्कोले दबासले हिर्काएर दाहिने हात पनि भाँचेको छ
यो दाहिने हात तपाईँले यहाँ ढल्किराख्नु भएको छ नि त मसँग गफ गर्दाखेरि पनि
अब कपडा लाउनु हुँदैन अहिले पनि दुःखले मात्रै लाउनुहुन्छ अनि त्यतिखेरै यो माथि कुम खुस्काएको छ त्यो चाहिँ दबासले हिर्काएर अनि त्यसै गर्दै ल्याउँदै कुट्दै त्यस्तै गर्दै घिस्याउँदै ल्याउँदै कोठामा राख्दै गर्थ्यो.
तपाईँलाई यो कुट्ने क्रम भनेको एक दिन दुई दिन मात्रै होइन निरन्तर कुटिरहने
निरन्तर त्यहाँ डम्फूमा बस्नुहुन्छ लगभग कुटी नै रह्यो
मतलब कति कति जस्तो चाहिँ भनौँ न केही छ अन्दाज
त्यहाँ हामी पाँच महिना बस्यौँ डम्फूमा होइन
पाँच महिना बस्दाखेरि कति दिन जस्तो चाहिँ कुटाइ खानुभयो
पाँच महिना बस्दा त्यस्तै पन्ध्र दिन जति चाहिँ कुटा खाइएन होला हौ
मात्रै पाँच महिनामा पन्ध्र दिन मात्रै कुटाइ नखानु भनेको अरू दिन सबै कुटाइ खानु
कोही दिन गालामा कोही दिन खुट्टा आउँदी कोही दिन अब त्यसरी ढाडमै, कोही दिन कता कता, त्यो दिन प्रत्येकै जस्तो अब खाना खान लाइन लाउँथ्यो त्यहाँ पनि थप्पड हानिहाल्थ्यो, अनि अब खाना खाएर ढिलो हुँदा त्यहाँ पनि हानिहाल्थ्यो, अब खुट्टा चल्दैनन्थे अनि ढिलो हुन्थ्यो खाइहालिन्थ्यो, अनि त्यस्तै गर्दै गर्दै त्यही 5 महिनामा त्यही 15 दिन चाहिँ खुट्टा खाइएन होला।
कुनै त्यस्तो घटना सम्झिनुहुन्छ तपाईँ जेलमा बस्दाखेरि साह्रै दर्दनाक अवस्थामा कोही शहीद बन्नुभएको?
शहीद भन्दा डम्फुमा चाहिँ अब मैले त्यही एकजना हाम्रा गोसी मण्डल हुनुहुन्थ्यो, त्यो हामीलाई चाहिँ तलमाथि राखेको थियो मुनिबाट, त्यो गोसी मण्डल थियो होइन, धर्मराज, अनि उसलाई चाहिँ अघिल्ला दिन त्यही दिन भनौँ न अलि अगाडि लगेको छ, त्यो दिन चाहिँ मलाई एकदम थाहा भएन होइन कुन दिन पर्थ्यो, नभए त अब जेलमा बस्नेलाई दिन त अब कुन तारिक कुन दिन त थाहा हुँदैन, त्यो बिहान र बेलुका अब त्यो उसले भात दिएका बेला मात्रै बिहान भएछ भन्ने थाहा पाइने, नभए थाहा नपाइने हो नि त। के छ खबर, कति छोरा छन्, कति छोरी छन्, कति नानीहरू छन्, के गरिन्छ, कति जग्गा छ, कति के छ भनेर सोधो, कति बगान छ भनेर सोधो है पहिला चाहिँ, अनि उसले चाहिँ अब भनौ कसरी भनौ त भनौ उसले, अनि भनेपछि ल ठिक छ भने त्यसलाई चाहिँ घोप्टे पर्थौँ भनेर भनौँ, त्यो सुन्यो हामीले, अनि त्यहाँदेखि कुटो तिन जन्ठा चाहिँ त्यो कुटुन्जेल त्यो गुरुङले केही पनि भनेन, त्यहाँबाट तिन जन्ठादेखि उसलाई आएपछि त्यसले राम राम भनौँ, राम चाहिँ जपिरह्यो त्यसलाई 28 जन्ठा कुटेको, अनि 24 जन्ठा कुटेर चाहिँ गयो है, 24 जन्ठासम्म कुटेर चाहिँ गयो, कोही कोही डन्ठे अलिक बेसी कुटो अब गन्न भुलियो भनेर साथीहरूले भन्थे, तर मैले चाहिँ गन्दा चाहिँ 24 जन्ठा कुटो थर्क्यो नि त जम्मै, थर्किँदाखेरि चाल पायो 24 जन्ठा कुटेर गयो, एकछिन गयो अनि फेरि आएर 4 डन्ठा कुटो अन्त 28 डन्ठा भयो, अनि 28 डन्ठा कुटेपछि चाहिँ अनि गहिरो थियो, गएपछि अनि 4 घन्टा जति पछाडि भनौँ 12 बज्न आँटेपछि आयो होला, फेरि आएपछि अनि खङलङ र खुङ हाहार हो गरे बज्दै गरे कराउँदै कराउँदै कन्दै ल्याएर गाडीमा उठाएर, अनि गाडीमा उठाएर चाहिँ अनि अर्को एउटा केले छोपेर त्यहाँमाथि त्रिपल लगाएकोसम्म चाहिँ जाने मैले कोसी मण्डलको।
भनेपछि यसरी तपाईँहरू जेलमा बस्दाखेरि शहीद बनाउने कुटेरै चाहिँ मारे भनौँ न, अब
कोसी मण्डललाई एकदम कुटेरै मारेको, शहीद कुटेर मारेकै छु मैले।
हजुर, अनि भनौँ न त्यसपछि तपाईँलाई डम्बु जेल पछि के गर्यो, कता लग्यो या के गर्यो?
त्यहाँबाट हामीलाई च्यामगम जेल लग्यो, च्यामगम जेल लग्यो, त्यहाँबाट 6 महिना पछाडिसम्म त्यहाँ बस्यो डम्बु, 6 महिना पछाडि भएपछि ती तिनजनालाई लठारो बाँधेर हातको फलामको लठारो जस हुँदैछ, ती तिनजनालाई एकजना हाम्रै डिगवीर राई हुनुहुन्छ, डिगवीर राई पिपी ढकाल म, हामी तिनजनालाई एउटा लठारालाई बाँधौ, अनि त्यसरी बाँधेर लगो एउटा त कसरी गयो के गयो त्यो थाहा भएन, अब बुच्चो थुँदा थुनेको थियो, पिसाब आयो त्यहीँ गऱ्यौँ, झाडा आयो त्यहीँ गऱ्यौँ, अब पिपी ढकालले बमिट गरिरह्यो सबै त्यहीँ भयो बमिट समेट, अब उसले बमिट गरिरह्यो हामी त्यहीँ बसिरह्यौँ समाइरह्यौँ, त्यस्तै गर्दै गर्दै हामी वहाँ पुग्यौँ, वहाँ पुगेर त्यो ढोका खोलेर निकाल्दा चाहिँ एउटा नरकारको जङ्गल रहेछ वन, त्यसको एउटा वरिपरि डाँडा अनि एउटा खुँजामा लगेर चाहिँ निकालेको रहेछ, अलिअलि नयाँ बाटो खनाएर रहेछ त्यहाँ निकालो, अनि निक्ल्यौँ हामी सबैलाई निकालो त्यस्तै लठारासँगै पालो गर्दै गर्दै निकालो पनि के गाडीबाट यसो ढोका खोलो अनि लात्ताले ब्याङ्गै पछाडि हिर्काउँदै खसाउँदै गरो त्यसरी नै खसायो।
तपाईँलाई डिगवीर राई त्यसै गरेर शहीद पुण्य ढकाललाई चाहिँ
हामीलाई त्यसरी बाँधेर त्यसरी लगाए त उहाँ त्यसरी गाडीबाट घचडेर खसालो। साँच्चै भनौँ भने चाहिँ हाम्रो अहिले सुत्ने बेड यो हामी सुत्ने कोठामा चाहिँ 24 जना लगेर राखौ खाँदो, सुत्ने त कुरै छैन, अनि भोलिपल्ट भएपछि चाहिँ अनि हातको फलाम खोलेर खुट्टामा फलाम लाउने त्यस्तो योजनाहरू छ त्यसको, अनि भोलिपल्ट भएपछि त्यसो गर्न के गर्न थालो अब, अनि खाना खाने बेलामा सबै साथीहरू आउँथे खाना थाप्थे खान्थे अनि हामीलाई मलाई पनि ल्याइदिन्थे, म उसलाई त्यो हाम्रो पिपी ढकाललाई पनि म ल्याइदिन्थेँ, कहिले खुवाउँथेँ उसलाई कहिले उसले आफै बिस्तारी गएर थाप्थ्यो पनि थाप्न लाउँथ्यो क्या, अनि थाप्न लाउँदो खाँदैन थियो।
खाना चाहिँ कस्तो दिन्थ्यो?
खाना त त्यहाँ त अब खोइ काँटी अनि सलाइका काँटी अर्को सानो काँटी के मुसाएकोले सरी हुन्थ्यो हुनु चाहिँ
मिसारै दिन्थ्यो
मिसारै अनि छानथुन पारेर खानुपर्ने, अनि त्यो ड्युटी फेरिएपछि त्यो नयाँ ड्युटीले पानी खान दिएन, त्यो पिपी ढकाल मर्नुको अर्थ चाहिँ त्यही हो, मलाई चाहिँ त्यो मान्छेलाई पानी खान दिनु पाएको भए मर्नु थिएन जस्तो मलाई अहिले पनि लाग्छ, पुण्य ढकाललाई चाहिँ पुण्य प्रसादलाई चाहिँ, किनभने त्यो बिरामी भयो खाना पनि खाना छोडो केही खाना छोडो छेउमा म पनि बसिरहेछु, बेलुका हामी भेट भएका दिनदेखि एउटै त्यो एक दिन हामी बेग्लै बस्यौँ उता रहेछौँ यता रहेछ होइन, त्यसको भोलिपल्टदेखि हामी एउटा सिरानी लगाएर सुतेका मान्छे, त्यो उसको प्राण गएका दिन पनि म त्यहीँ छु नि त, एकै ठाउँ हामी प्राण गएपछि मात्रै उसँग मेरो सिरान छुटेको हो।
पानी चाहिँ जस्तो कसरी नदिने त्यो ड्युटी चेन्ज भएपछि?
त्यो ड्युटी चेन्ज भएपछि पानीको धारा चाहिँ उँभोबाट कुलो ल्याएको रहेछ त्यहाँनिर, अघिल्ला दिन 2-3 दिन अगाडि त मुख धुन ओर्न मजाले पायौँ, अनि त्यो ड्युटी बदली भएका रहेछन् भनौँ न पछाडि बुझ्दा चाहिँ,
हजुर
अनि पानीमा पनि नदिने पानी मुक्दैन गयो भने एकखेप धारा पानी सक्दाखेरि टक्कै टाउका हिर्काइहाल्ने भागी जानुपर्ने अनि हो त्यस्तो हुँदै थियो अनि त्यस्तो थियो अवस्था अनि उता अब खाना पनि खानु छोडो केही खानु छोडो बिरामी भयो अनि यस्तो बिरामी भयो भने त त्यसको लाग्यो भने मुतेर खा यस्तो भन्थ्यो नि त अनि भोक लाग्यो भने हगेर खा भन्थ्यो हो त्यस्तो वचनहरू गर्थ्यो त्यहाँको ड्युटीहरूले अनि खासमा चाहिँ
बिरामी भनेको कुटेरै बनाएको बिरामी
कुटेर बनाएको कुटेर लास बनाएको मान्छे हो अनि त्यतिकै उसको त मुखबाट मेरो हुन त मेरो पनि मुखबाट यत्रो रगतको खुन्डा जान्थ्यो उसको पनि रगत मुखबाट पनि जान्थ्यो पिठबाट पनि जान्थ्यो उसको चाहिँ पिसाबबाट पनि जान्थ्यो उसको चाहिँ
यो कुटाइले
कुटाइले तिनैपट्टिबाट उसको चाहिँ खुन जान्थ्यो मेरो चाहिँ मुखबाट र दिशाबाट मात्रै जान्थ्यो पिसाबबाट चाहिँ मेरो गएन अनि त्यो खाना बन्दै खाँदैन थियो अनि पानी खाने भन्थ्यो उसले पानी खाना खोज्दा दिँदा दिँदा मैले एउटा टोपी लगाएको थियो
हजुर
अनि केही सिट नलाग्दा बाहिर पिसाब गर्न जान्छु भनेर बाहिर निक्लियो दैलो खोली मागेर अनि त्यहाँबाट पानीको धारामा गएर टोपी भिजायो अनि त्यो टोपी भिजाएर ल्याएर निचोरेर पानी खुवाउँथे म
उसलाई यस्तो अवस्था
त्यस्तो अवस्था थियो अनि पानी माग्दा दिँदैन थियो अनि टोपी भिजाएर ल्याएर खुवाउँथे दुई दिन जति टोपी भिजाएर ल्याएर पानी खुवाएको मैले अनि त्यही भएर लुगाहरू त्यसको त्यस्तो थियो अनि
तपाईँलाई गाह्रो अवस्था भइरहेछ त्यो दिन सम्झिँदाखेरि
हजुर यो तपाईँ सुनिराख्नु भएको छ उहाँले ठूलो सास पनि फेर्नुभयो किनकि यो यतिखेर भनेको उहाँ जुन म कुराकानी गरिरहेको थिएँ त्यतिखेर चाहिँ उहाँलाई एकदमै गाह्रो अवस्था कुरा गर्न नसक्ने अवस्था आँसु झारिरहेको अवस्था थियो र अझ दर्दनाक खालको कथाहरू उहाँको कथा चाहिँ तपाईँ सुन्न सक्नुहुनेछ आगामी हप्ताको कार्यक्रममा
आगामी हप्ता रेडियो एडलेटको युवा संसार कार्यक्रम सुन्न नभुल्नु होला पक्का पनि
हजुर अब भने कार्यक्रममा हामी अगाडि बढ्ने नै क्रममा छौँ र यसै क्रममा चाहिँ एउटा म तपाईँलाई जानकारी दिइहालौँ कबड्डी भन्ने फिल्म आउँदैछ एडिलेडमा मार्की सिनेमा एडिलेडमा र यसलाई चाहिँ बास र सागी ग्रुप सागी नेपालले चाहिँ ल्याउँदैछन् एडलेडमा तपाईँले पनि त्यो दिन भनौँ न 20 जुलाईको दिन समय पाउनुभयो भनेदेखि अवश्य पनि तपाईँ मार्की सिनेमा जान सक्नुहुनेछ र हामी पनि कोसिस गर्नेछौँ आगामी हप्ताको लागि केही कोसिस लिएर आउनेछौँ
सागी सागी फिल्म तपाईँलाई यदि सित्तैमा हेर्न मन छ भने सायद अर्को हप्ता तपाईँले युवा संसार कार्यक्रम सुन्नुपर्ने हुन्छ हामी ट्राई गर्छौँ त्यसको लागि अब चाहिँ हामी साङ्गीतिक कोसेली पस्किने बेला भएको छ अबको साङ्गीतिक कोसेलीमा तपाईँलाई हामी पस्किँदैछौँ शान्त सरोवर हाम्रो भुटानी कलाकार जो चाहिँ डेनमार्कमा बस्नुहुन्छ नर्वेमा बस्नुहुन्छ उहाँको यो दिलगी रानी भन्ने गीत
मैले जिन्दगीमा सदा सदा तिमीलाई नै मागे मैले चाहे मैले बुझे मैले
हजुर कार्यक्रममा तपाईँले सुनिसक्नु भएको छ सन्त सरवारको यो मिठो एकदमै सुमधुर गीत दिलकी रानी बोलको गीत रहेको थियो। र कार्यक्रममा तपाईँलाई हामीले अघि नै कुरा गरे अनुसार चाहिँ हामी प्रस्तुत गर्नेछौँ अथवा भने हामी कुराकानी गर्नेछौँ
वर्ल्ड कपको विषयमा। हजुर वर्ल्ड कपको कुरा गर्नेछौँ, हामीसँग समय थोरै छ, हामीले भने यस्तो साइन्सको डिस्कभरीको बारेमा हामीले कुरा गर्ने भ्याउँदैनौँ।
हामी यसो गरौँ इन्द्र, हामी क्वार्टर फाइनलबाटै जाउँ न नयाँ साथीहरूको लागि।
क्वार्टर फाइनलमा चाहिँ
जर्मनी भर्सेस
फ्रान्स भएको थियो। क्वार्टर फाइनलको रिजल्ट म भन्छु भने अब सेमी फाइनल कुन खेल्दैछ तय गर्नु पर्यो है त। जर्मनी भर्सेस फ्रान्स 1-0 जर्मनीले जितेको थियो भने ब्राजिल भर्सेस कोलम्बिया 2-1 ब्राजिलले जितेको थियो। अर्जेन्टिना भर्सेस बेल्जियम 1-0 अर्जेन्टिनालाई जित्यो भने नेदरल्यान्ड भर्सेस कोस्टारिका निकै सनसनीपूर्ण खेल आज बिहान मात्र सकिएको,
एकदमै सनसनीपूर्ण
र 4-3 को पेनाल्टीमा मात्रै नेदरल्यान्ड्सले जित्न सकेको थियो। अब 9 तारिकदेखि सायद
9 तारिकदेखि नै हाम्रो
सेमी फाइनल
चाहिँ हुँदैछ 9 जुलाईदेखि चाहिँ, यो चाहिँ बुधबार पर्छ 5:30 अस्ट्रेलियन टाइम बिहान सुरु हुँदैछ सेमी फाइनल जर्मनी भर्सेस ब्राजिल। त्यसै गरेर अर्को खेल रहेको छ, फेरि समय चाहिँ त्यही नै रहेछ 5:30 रहनेछ
बिहान
नै, र यसको भोलिपल्ट यानि कि 9 जुलाईमा चाहिँ सुरुको सेमी फाइनल जर्मनी भर्सेस ब्राजिल हुनेछ भने त्यसको भोलिपल्ट थर्सडेको दिन 10 जुलाईमा चाहिँ अर्जेन्टिना भर्सेस नेदरल्यान्ड्स। अनि इन्द्र निकै यो एकदमै दमदार खेल हुनेछ त्यो दिन होइन।
अब लोकको प्रक्षेपण के कुन 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 कन्ट्री चाहिँ बोक्छ होला फाइनलमा?
मैले चाहिँ कसरी सोचिरहेको छु भन्दाखेरि अब यो त त्यति साह्रो अप्ठ्यारो स्थिति छैन, किनकि ब्राजिलको ले निकै कति कुराहरू अब खेलहरूकोमा चाहिँ खेलाडीहरूले निकै कष्ट भोगिराख्नु परेको अवस्था देखिरहेछौँ, र त्यहाँनिर सायद ब्राजिल आउँदैन कि भन्ने देखिराखेको छ, सम्भावना त हुन पनि सक्छ, अन्तिम अवस्थामा केही देख्न सकिँदैन। तर मेरो गेस चाहिँ रहेको छ जर्मनीले सायद विन गर्छ कि यो पालिको चाहिँ फिफा वर्ल्ड कप फोरेनमा चाहिँ भइरहेको छ।
जर्मनी भर्सेस को हुन्छ फाइनलमा?
फाइनल मैले जर्मनी भर्सेस ब्राजिलमा जर्मनी चाहिँ जाने नै छ भन्ने सोचेर छु फाइनलमा।
नेक्स्टमा
अर्जेन्टिना भर्सेस नेदरल्यान्डमा
नेदरल्यान्ड। ओके, जर्मनी भर्सेस नेदरल्यान्ड लोकको छ भने मेरो ब्राजिल भर्सेस अर्जेन्टिना छ। हेरौँ साथीहरू कसले जित्ने हो होइन। अब वर्ल्ड कपको विषयमा समय त छैन, थोरै म तपाईँलाई चटपटै समाचारहरू चटपटै इन्ट्रेस्टिङ फ्याक्टहरू यो विषयमा भनिहाल्छु। यो चाहिँ 20 श्रृङ्खला हो, 20 वर्ल्ड कप फुटबल हो, र 1930 सुरु भएको थियो युरुग्वेमा, सुरु भएको 1930 र अहिलेसम्मको इतिहास हेर्दाखेरि फाइनलमा युरोपियन टिम नपुगेको एउटा मात्रै छ, 1930 मात्रै, जतिखेर चाहिँ अर्जेन्टिना र उरुग्वेले खेलेको थियो फाइनल म्याच भने त्यहाँदेखि यता अहिलेसम्म हरेक फाइनलमा युरोपियन टिम एउटा न एउटा पुगेकै हुन्छ।
यो ज्यादै ज्यादै इन्ट्रेस्टिङ वास्तवमै चटपटै खालके
एकदम एकदम। र 1930 पहिलोचोटि खेल्दाखेरि 13 कन्ट्रीले भाग लिएका थिए। ब्राजिलले अहिलेसम्म सबैभन्दा बढी गोल गरेको रहेछ, 210 गोल वर्ल्ड कपको अहिलेसम्मको खेलमा 210 गरेको रहेछ भने जर्मनीले चाहिँ अहिलेसम्म चाहिँ 100 म्याच खेलिसकेछ।
जर्मनीले
100 म्याच खेलिसकेछ होइन, 100 म्याच भन्दा बढी भइसक्यो। पोर्चुगल अस्तिको पोर्चुगलसँग खेल्दाखेरि 100 म्याच पुगेको थियो जर्मनीको। त्यसपछि यसपालिको वर्ल्ड कपमा चाहिँ के भन्दा इटाली चाहिँ फ्लाइटबाट आएन, इटालीको टिम इटालीको टिम यसपालि बोटबाट आयो।
इन्ट्रेस्टिङ पक्ष
एकदम 3 हप्ता लगाएर बोटबाट आयो खेल्नलाई। र यो ब्राजिल वर्ल्ड कप अहिलेसम्मको सबैभन्दा महँगो वर्ल्ड कप भएको छ, त्यसमा पनि ब्राजिलको टिम सबैभन्दा महँगो भएको छ र त्यहाँ माथि पनि अर्जेन्टिनाको मेस्सी सबैभन्दा महँगो खेलाडी यसपालिको वर्ल्ड कपको। र अब पेलेको कुरा गरौँ, पेलेको कुरा नगरी हुँदैन वर्ल्ड कप विषय। पेले वर्ल्ड कप खेल्ने मध्ये सबभन्दा यङ्गेस्ट स्कोरर र विश्वकप 3 पटक जित्ने एकमात्र खेलाडी।
धेरै नै रोचक जानकारी यो इन्द्रबाट तपाईँले सुनिराख्नु भएको छ।
अर्को एउटा इन्ट्रेस्टिङ छुट्टी भन्नुहोला, सबैभन्दा बढी गोल गर्ने नम्बर जर्सी नम्बर 9 रोनाल्डोले लगाएको थियो, रोनाल्डोले लगाएको नम्बर थियो र अहिलेसम्म सबैभन्दा बढी गोल गरेको छ यो नम्बर लाउने खेलाडीले 15 गोल। श्रोताहरू समय सक्यो, लोक अब के गर्नुपर्छ, हामी जानुपर्छ,
हामी जानै पनि पर्छ किनभने अर्को हाम्रो साङ्ग्रीलाको साथीहरू वैशव साङ्ग्रीलाको साथीहरू बोलाउनु छ। र फेरि अघि हामीले सुरुमै भनेको थियो तपाईँलाई, तपाईँ पनि कार्यक्रममा यस्तो खालको चाहिँ प्रस्तुति मसला आइदिए हुन्थ्यो जस्तो लाग्छ भने हामीलाई पत्रचार गर्न नभुल्नुहोला, इमेल गर्न नभुल्नुहोला। यस यति भन्दै यति बेरसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
र जान जाँदा तपाईँको लागि यो नेपाली लोक धुन तपाईँको लागि हामी सुनाएर जानेछौँ। हस्त नमस्कार।
सोच्छु कहिले कहिले ऐना नहेरेर सोच्छु कहिले।